ईद के रंग प्यारे ईद के रंग ईद के रंग प्यारे ईद के रंग ईद के रंग ईद के रंग
الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم بڑی الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله پیارے بچوں اور کرس بندشاہ کے ناظرین آپ سب کو عید
مبارک
جی عید مبارک ہو اور عید کی خصوصی ٹرانسمیشن جاری ہے مدنی چینل پر اور آج انشاءاللہ الکریم ہم عید منانے جا رہے ہیں ایک ایسی شخصیت کے ساتھ کہ جن کو دنیا شیخ الحدیث اور شیخ التفسیر کے نام سے جانتی ہے وہ کون ہے وہ ہیں مفتی محمد قاسم عطاری صاحب دامن برکاتہم العالیہ انشاءاللہ الکریم ان کے ساتھ ہم عید منائیں گے آپ نے بھی شروع سے لے کر آخر تک ہمارا پروگرام دیکھنا ہے انشاءاللہ الکریم مفتی صاحب بھی بچوں سے سوالات کریں گے اور بہت ساری مزیدار ایکٹیویٹیز ہوں گی تو آپ نے شروع سے لے کر آخر تک ہمارے ساتھ رہنا ہے انشاءاللہ الکریم بہت کچھ سیکھنے کا موقع ملے گا آپ کو سب سے پہلے درود پاک کی فضیلت بھی سنا دیتا ہوں اللہ پاک کے آخری نبی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جس نے مجھ پر ایک مرتبہ درود پاک پڑھا اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے سبحان اللہ سبحان اللہ تو پیارے بچوں اور کرسمتی شاہ کے ناظرین ہم سب کو چاہیے کہ ہم عید کے دنوں میں بھی اور عمومی دنوں میں بھی یعنی عام طور پر بھی ہم درود پاک پڑھنے کی اپنی عادت بنائیں انشاءاللہ الکریم اس کی برکات سے ہماری دنیا اور آخرت دونوں اچھی ہو جائیں گی پیارے بچوں اور کرسمتی شاہ کے ناظرین آپ سب کو عید بہت بہت مبارک ہو پیارے بچوں اور کرسمتی شاہ کے ناظرین عید کے دن ہر کوئی خوش ہوتا ہے ہر کوئی کیا ہوتا ہے خوش ہوتا ہے کیوں کیونکہ مہمان بھی آتے ہیں گھر پہ یا آپ کہیں جاتے ہیں سب سے ملتے ہیں سب آپ کو عیدی بھی دیتے ہیں تو آپ تو خوش ہوتے ہیں اب بچے یہاں پر جو موجود ہیں وہ بچے منانے جا رہے ہیں عید مفتی محمد قاسم عطاری صاحب کے ساتھ آج کے پروگرام کا کیا نام ہے بچوں کی عید جی مفتی قاسم صاحب کے ساتھ اور مفتی قاسم صاحب یہاں پر موجود ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
مفتی صاحب آپ کو سب سے پہلے تو بہت بہت عید مبارک ہو
خیر مبارک جزاک اللہ خیرہ آپ کو بھی بہت بہت مبارک ماشاء اللہ
جزاک اللہ خیرہ پیارے بچوں اور کرسمت عشاء کے ناظرین پروگرام کو آگے لے کر چلتے ہیں اور آج بچوں نے بھی کچھ سوال مفتی صاحب سے کرنے ہیں اور مفتی صاحب نے بھی کچھ سوال بچوں سے کرنے ہیں کچھ ایکٹیویٹیز ہیں کہ جن کے ذریعے آپ سب بھی خوش ہوں گے اور مفتی صاحب کی کچھ باتیں بھی ہوں گی کہ جن کو سیکھ کر ہم سمجھیں گے بھی ہماری اصلاح بھی ہوگی اور بہت کچھ سیکھنے کا موقع بھی آپ سب کو بھی ملے گا پیارے بچے اور کرسمت عشاء کے ناظرین آگے بڑھتے ہیں اور پہلے بچے کچھ سوالات کریں گے مفتی قاسم صاحب کے ساتھ دیکھتے ہیں کہ کون کون بچے آج کے پروگرام میں سوالات لے کر آئے ہیں اور مفتی قاسم صاحب کے ساتھ کیا کیا سوالات کرنے جا رہے ہیں جی کون کون سوال لے کر آیا یہاں پہ کچھ بچے تو لے کر آئے ہیں جی پہلے کون پوچھنا چاہے گا پہلے آپ جی بتائیں
السلام علیکم
ورحمۃ اللہ وبرکاتہ وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
مفتی صاحب میرا آپ سے یہ سوال ہے کہ عید کے دن لوگ گلے ہی کیوں ملتے ہیں
بیٹا دل کر رہا ہوتا ہے عید کے دن گلے اس لیے ملتے ہیں کہ ہر موقع کی کچھ اپنی روایات ہوتی ہیں اور گلے ملنا جو ہے یہ ایک خوشی کے موقع کی روایت ہے جسے ٹریڈیشن کہتے ہیں عربی زبان کے اندر اس کے لیے لفظ ہوتا ہے معانقہ جیسے ہاتھ ملاتے ہیں اسے کہتے ہیں مصافحہ صفحن کہتے ہیں عربی میں ہتھیلی کو تو ہتھیلی سے جب ہتھیلی ملے تو کہتے ہیں مصافحہ اور عنق یہ عربی میں کہتے ہیں گردن کو تو جب گلے ملتے ہیں تو گردن سے گردن ملتی ہے اسے کہتے ہیں معانقہ تو یہ ہے گلے ملنا اور گلے ملنا جو ہے یہ ایک خوشی کا اظہار ہوتا ہے کہ آج یا اب میں بڑا خوش ہوں اور آپ سے مل کر مجھے خوشی ہو رہی ہے تو یہ یوں کہہ لیں کہ بہت پرانی روایت ہے گلے ملنے کا جو تذکرہ ہے یہ احادیث مبارکہ میں یوں بھی ہے کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے بھی کئی صحابہ کرام سے معانقہ فرمایا یعنی گلے ملے ایک صحابی ہیں حضرت جعفر طیار رضی اللہ تعالیٰ عنہ तो ये हबशा गए हुए थे, जब ये हबशा से आए तो नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम इनको देखकर इतना खुश हुए कि उठकर इन्हें अपने गले लगा लिया, और गले लगाया तो वो बड़ा खुश हुए, बड़ा खुश हुए। एक और सहाबी हैं, वो फरमाते हैं कि जब भी मैं नबी पाक अलैहिस्सलाम से मिलता तो आका करीम अलैहिस्सलाम मुझे मुस्कुरा के देखा करते थे हमेशा। और एक मरतबा तो ऐसा हुआ कि जब मैं गया तो नबी पाक अलैहिस्सलाम ने मुझे गले लगा लिया, तो वो फरमाते हैं कि ये तो क्या ही खूब था, ये तो क्या ही खूब था। तो ये गले मिलना जो है ये खुशी का इजहार होता है।
मुफ्ती साहब, यहाँ पर माशाल्लाह आपकी बातों से बहुत कुछ सीखने का मौका मिल रहा है, तो यहाँ पर जब गले मिलते हैं तो उस वक्त कोई दुआ भी पढ़नी चाहिए?
गले मिलते हुए वैसे तो ये है कि जरा गले थोड़ा सा नरमी से मिलना चाहिए, इतना जोर से ना मिले कि बेचारे की दुआ तो क्या उसकी सांस भी ना निकल रही हो। बाद ऐसे भी मिलते हैं ना कि उसके मिलने से फारिग होने के बाद बंदा कहता है ठहरना जरा सांस तो ले लूं अब मैं, तो बाद ऐसा भी होता है। बाकी यह है कि गले मिलते हुए बतौर खास है कोई ऐसी दुआ नहीं होती। हाँ, ऐसी जगहों पे दुरूद शरीफ पढ़ने का फरमाया गया है कि जैसे मुसाफहा करें तो सलाम के साथ दुरूद शरीफ पढ़ें, इसी तरीके से गले मिलें तो गले मिलते हुए भी सलाम करते हैं और उसके साथ फिर दुरूद शरीफ पढ़ लिया जाए।
माशाल्लाह माशाल्लाह जी, अगला सवाल कौन करेगा?
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
मेरा आपसे ये सवाल है, कुछ बच्चे अपनी ईदी कोल्ड ड्रिंक और बर्गर खा के ख़त्म कर देते हैं, आप उन्हें क्या कहेंगे?
वैसे तो ये भी कहूँगा कि बेटा इंजॉय करो, ईद वाले दिन पैसे मिले हैं तो अब उसका कुछ तो करेंगे ना, पैसों का क्या करेंगे, कुछ खाएं पिएंगे उससे। ये है कि उसे जो भी खाएं तो ऐसी चीज़ ना खाएं कि जो सेहत के लिए नुकसानदेह हो। कोल्ड ड्रिंक बहुत ठंडी पियेंगे तो गला पकड़ा जाएगा, इसी तरीके से बर्गर ज़रा नाकिस किस्म का होगा तो भी मसला हो जाएगा। तो बाकी अच्छी वाली चीज़ जो है वो लेके कोई भी खा लें, तो ईद का दिन है तो थोड़ा बहुत तो बंदा मज़ा करता ही है ना।
चलिए माशाल्लाह जी, अगला सवाल।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
मुफ्ती साहब, मेरा आपसे ये सवाल है, घर में आपको सबसे ज़्यादा ईदी किससे मिलती थी?
हमें घर में जो है वो वाली साहब से ही ईदी मिलती थी, तो वो जो कम या ज्यादा जो भी होती थी वो उन्हीं से मिलती थी, तो यूं वाले साहब से मिलती थी।
चले माशाल्लाह जी, चले यहाँ से कोई सवाल करना चाहेगा? जी जहान भाई।
सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम सलाम व रहमतुल्लाहि व बरकातहू।
मुफ्ती कासिम साहब, आपसे मेरा ये सवाल है, क्या बच्चे बड़ों से ईदी मांग सकते हैं?
आप बताएं, मांगना अच्छी चीज है कि नहीं? वैसे तो मांगना जो अच्छी चीज नहीं होता, लेकिन जो घर के बड़ों से ईदी मांगी जाती है तो वो मांगना जो है वो ठीक है और वो अच्छा है। बस ये है कि उसके अंदर ज़रा ज़िद ना की जाए कि घर वाले जो है ना वो 500 दें तो बोले नहीं 500 से क्या होता है आज के ज़माने में, महंगाई इतनी ज़्यादा हो गई है, 5000 तो होने चाहिए, तो ये ना हो। तो ये है कि घर वालों से बड़ों से ईदी मांग सकते हैं और उस पर ज़िद नहीं करनी चाहिए ज़्यादा, जितनी मिल जाए तो बस बंदा नेक सूफ़ी काने कनात पसंद बन के उसको कबूल कर ले।
जज़ाकल्लाह जज़ाकल्लाह जी। चले अब कौन सवाल करेगा? माइक पहुंचाएं।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
मुफ्ती साहब, मेरा आपसे ये सवाल है कि अगर ईदी गिन ली जाए तो क्या ईदी कम हो जाती है?
अगर तो घर में और बच्चे भी हैं और उनके हाथों से घूम के आई ना, तो फिर गिनने से कुछ कम हो जाएगी, क्योंकि वो थोड़ी सी उसकी इंजॉयमेंट के लिए तरकीब बना लेंगे। और वैसे जितना मर्जी गिनते रहें उतनी ही गिनती में तो उतना ही रहना है उसने, लेकिन ये भी बताएं कि गिनने से होता क्या है? वैसे
पता चल जाता है कि कितनी ईदी है।
ठीक है, अच्छा हिसाब किताब रखना चाहिए साथ साथ।
नहीं, बस बच्चों को देखा जाता है कि ईदी अभी कोई देता नहीं है, बार बार गिन रहे होते हैं, बार बार गिन रहे होते हैं।
अरे देता ही नहीं तो गंद गिनते कहां से?
मतलब मिली थी ना पहले, तो उस वक्त तो बार बार गिनेंगे, वही ईदी है। पहले दिन जो मिली थी वो दूसरे दिन भी वही गिन रहे हैं।
बस बेटा, कारे जहां दराज है अब मेरा इंतजार कर, तो और कोई काम नहीं है तो यही करते रहे
जी। चले अब अगला सवाल जी। बगदाद भाई,
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
کیا عید کے دن میٹھا کھانا سنت ہے؟
ہاں, عید کے دن میٹھے کھانے کے بارے میں سنت یہ ہے کہ عید کی نماز پڑھنے کے لیے جانے سے پہلے پاک عدد میں, یعنی 1, 3, 5, 7 اس تعداد کے اندر کھجوریں کھانی چاہیے. کھجور نہ ہو تو جو خشک کھجور جسے چھوارا کہتے ہیں اتنی وہ کھا لیں, اور اگر وہ بھی نہ ہو تو پھر کوئی بھی میٹھی چیز جیسے ہمارے یہاں سوئیاں, پھینیاں, کھجلا وغیرہ جو ہے وہ بنتا ہے تو یہ کھا لینا چاہیے, یہ سنت ہے. یعنی کھجلا کھانا سنت نہیں, میٹھا کھانا سنت ہے. میٹھی ڈشوں کے نام بتائیں ذرا. گلاب جامن, چمچم,
اور چینی.
اور کیا؟
چینی.
چینی
شوگر.
اچھا, یعنی کہ ڈائریکٹ ہی چینی. ٹھیک ہے. کبھی کبھار جاپانی کھا لیا کریں.
بریانی.
بیٹا جی, بریانی کے اندر تو میٹھا ڈالنا مناسب نہیں لگ رہا مجھے. آپ زردہ بول دو نا, زردہ میٹھا ہوتا ہے, میٹھی ڈش تو زردہ ہوتی ہے.
جی, اب اگلا سوال. سوالات کر رہے تھے مفتی صاحب سے بچے. جی چلیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
مفتی صاحب, میرا آپ سے یہ سوال ہے کہ عید والے دن کیا بچے کھیلنے کے لیے نقلی پستول اور باجے خرید سکتے ہیں؟
عید والے دن کھیلنے کے لیے نقلی پستول اور باجا, یہ دونوں چیزیں جو ہے یہ خریدنا بھی منع ہے اور ان کے ساتھ کھیلنا بھی منع ہے. اس کی وجہ یہ ہے کہ جو نقلی پستول بھی ہے, اگر تو بالکل ایسا کھلونا ہے نا کہ جس سے کسی کو بھی تکلیف نہیں ہو سکتی, جیسے بعض وہ صرف پانی کے ہی ہوتے ہیں یا بعض صرف دکھانے کے ہوتے ہیں, اس پہ چلتا ولتا کچھ بھی نہیں ہے نا, اس کے اندر کوئی بھی شے ڈال کے جو ہے نا وہ چلا نہیں سکتے, تو صرف ایسی ہے تو اس سے کھیلنا جائز ہے جبکہ اس کے ذریعے کسی کو ڈرائے نہیں. ایک ہوتا ہے نا, میں کسی کو ڈرا رہے ہیں اور وہ آگے سے بیچارہ پریشان ہو رہا ہے, بچہ بچی, تو اب ڈرانا جو ہے یہ کسی کو جائز نہیں ہوتا. اور اگر ایسا ہے کہ جس سے جو ہے نا وہ کیا نام ہے وہ چھرلا وغیرہ نکلتا ہے اور وہ کسی کو نقصان دے سکتا ہے تو پھر تو سخت منع ہے, پھر تو حدیث مبارک میں اسے منع کیا گیا. اور اسی طرح تیسرے نمبر پہ اگر پستول ایسا ہے کہ جس کا شور بہت ہے, ایک مرتبہ اس کا بٹن دبا دیا تو اس کے بعد بس پھر اس کا شور بہت زیادہ ہے, تو شور والا کام جو ہے نا وہ بھی نہیں کرنا چاہیے. اور جہاں تک باجے کا تعلق ہے تو باجا تو جو ہے نا وہ دوسروں کی عید کا باجا بجا دیتا ہے کہ اس کو جو منہ میں لے کے پاں 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 شروع کرتے ہیں تو گھر والے بھی بےچارے کانوں میں انگلیاں ڈال رہے ہوتے ہیں, محلے والے بھی اللہ مان وال حفیظ کے نعرے بلند کر رہے ہوتے ہیں. تو لہٰذا ایسا جو ہے وہ کوئی کھیل نہ کھیلا جائے, وہ کھیل کھیلا جائے جس سے کسی کو تکلیف نہ ہو. سمپل از دیٹ کہ وہ کھیل کھیلے کہ جس سے کسی کو تکلیف نہ ہو. اور یہ باجے والا جو ہے نا, یہ تو عید کے دن پھر جو لوگ حشر کرتے ہیں وہ آپ کے سامنے ہی ہیں, تو یہ نہیں کرنا چاہیے.
ماشاءاللہ ہمیں سیکھنے کا بھی موقع مل رہا ہے اور ماشاءاللہ یہاں پر بچے سوالات بھی کر رہے ہیں. جی چلیں, اب اگلا سوال.
مفتی صاحب, میرا آپ سے یہ سوال ہے کہ آپ عید کیسے گزارتے ہیں؟
عید کیسے گزارتے ہیں؟ عید والے دن یہ ہوتا ہے کہ پہلے تو عید کی نماز پڑھتے ہیں. عید کے جو پہلے کی سنتیں ہیں, غسل کرنا اور نئے یا صاف دھلے ہوئے کپڑے پہننا, خوشبو لگانا, چند کھجوریں کھانا, اور اس کے بعد جو ہے وہ تکبیر پڑھتے ہوئے اللہ اکبر اللہ اکبر لا الہ الا اللہ اللہ اکبر اللہ اکبر وللہ الحمد, یہ پڑھ کے عیدگاہ یا مسجد جانا, پھر عید پڑھتا ہوں یا عید پڑھاتا ہوں. اور اس کے بعد چونکہ رمضان المبارک میں پورا مہینہ رات کو جاگ کے گزرتا ہے, تو عید کی جو رات ہوتی ہے اس رات بھی نیند نہیں آتی. جب نیند نہیں آتی اور ساری رات جاگ کے گزرتی ہے تو پھر عید پڑھ کے آ کے پھر سونے کی ترکیب ہو جاتی ہے. پھر جب آنکھ کھلتی ہے تو اس کے بعد پھر ذرا ملنا ملانا, پھر کچھ دوست آ گئے کسی کے پاس, میں چلا گیا. عید کی نماز کے بعد مجھے صرف ایک کام ہوتا ہے کہ مجھے اپنی والدہ کو فون کرنا ہوتا ہے. وہ پنجاب میں ہوتی ہیں, میں کراچی میں ہوتا ہوں اکثر, تو میں ان کو فون کرتا ہوں, عید مبارک کہتا ہوں, دعائیں لیتا ہوں اور اس کے بعد پھر میں سو جاتا ہوں. پھر اٹھنے کے بعد پھر جتنے رشتے دار ہیں پھر ان کو عید مبارک شروع ہو جاتی ہے, تو جتنی بہنیں ہیں, بھائی ہیں اور دوسرے رشتے دار ہیں سب کو فون کرتے کراتے 2 گھنٹے گزر جاتے ہیں. اس میں پھر جتنے دوست ہیں دارالفتا کے اسلامی بھائی ہیں ان کو میسج پہ عید مبارک وہ کرتا ہوں اور بس اسی کے اندر شام ہو جاتی ہے. پھر کچھ ملنے آ جاتے ہیں, کسی کے پاس ہم ملنے چلے جاتے ہیں, تو یہ سارا دن عید گزرتی ہے.
माशाल्लाह माशाल्लाह। अब बच्चे यहाँ पर आपने तो कुछ सवाल जो मुफ्ती कासिम साहब से पूछने थे वो पूछ लिए, अब मुफ्ती कासिम साहब आपसे कुछ सवाल करेंगे, देखते हैं कि कौन बच्चे जवाब देते हैं। जी मुफ्ती साहब।
जी बेटा, फतवा किसे कहते हैं? ये तो मैंने खैर आपसे ऐसे ही पूछा है। फतवा कहते हैं शरई मसले के जवाब देने को, ना शरीयत के मसले का जवाब देना। जी बेटा, पहला सवाल है कि अगर कोई ईद मुबारक कहे तो हमें रिप्लाई क्या करना चाहिए? रिप्लाई तो सारे करते होंगे ना, सारे करते होंगे, ठीक है। तो चलो बेटा आप बताओ।
खैर मुबारक कहते हैं।
खैर मुबारक कहना चाहिए। खैर मुबारक के अलावा कुछ और भी हो सकता है? जी
تقبل
اللہ منا ومنکم، اس کا مطلب ہوتا ہے کہ اللہ تعالیٰ آپ سے اور ہماری طرف سے جو بھی نیکیاں ہوئی ہیں وہ سب قبول فرمائے، جو رمضان میں نیکیاں کی ہیں، جو عید کی نماز پڑھی ہے، جو اور سارے کام کیے ہیں وہ اللہ تعالیٰ آپ کے بھی قبول کرے اور میرے بھی قبول کرے۔ تو ایک ہو گیا خیر مبارک، ایک ہو گیا تقبل اللہ منا ومنکم، اور اس کے علاوہ کچھ اور؟
خیر مبارک،
خیر مبارک۔ ویسے اس کے علاوہ ساتھ میں یہ بھی ہو سکتا ہے کہ بھی مبارک تو ہو ہی گئی ہے تو اب عیدی کی بھی ترکیب بنائیں، پھر تو ساتھ میں تھوڑا سا یہ بھی ہو جاتا نا کہ بہت مبارک تو اب ہمارے لیے بھی کچھ برکتیں ہو جائیں۔ جی تو کوئی عید مبارک کہے تو آگے سے خیر مبارک، تو خیر مبارک زیادہ تر یہ کہا جاتا ہے اور یہ ایک سمپل سا ورڈ ہے تو یہ کہہ سکتے ہیں، باقی عید والا ہر ایک سے نہیں کہنا، وہ صرف جو اپنے وہ ہوتے ہیں نا، یعنی کہ والد ہو گئے، چچا ہو گئے، وہ بس انہی سے۔ اچھا ایک سوال یہ ہے، عید میں پہلے کس طرف سے گلے ملنا چاہیے، رائٹ یا لیفٹ؟ جی آپ
جن سے جن سے مفتی صاحب پوچھے وہی جواب دینا، باقی سب ایسے جواب نہ
دیں، نہیں دیں گے نا۔ جی آپ بیٹا، جس کے پاس مائک ہے آپ، ہاں آپ،
رائٹ۔
رائٹ کیوں؟ چلے کوئی اس کا جواب دے کہ جب گلے ملنا ہے تو رائٹ کیوں، لیفٹ بھی تو اپنا ہی ہے، لیفٹ بھی اپنا ہی ہے، رائٹ بھی اپنا ہی ہے، اپنوں میں تو فرق نہیں کیا جاتا نا، تو آپ بتائیں۔ جی بیٹا آپ، ہاں
رائٹ ہینڈ سیدھا آتا ہے،
ہاں وہ تو یعنی کہ ادھر سے ملیں گے نا، ٹھیک ہے، لیکن بات یہ ہے کہ ادھر سے کیوں ملیں گے، یہ بھی تو اپنا ہی ہے، اب وہ بےچارا بور ہو جائے گا۔ ہاں جی آپ بیٹا، آپ
کیونکہ سیدھی جانب سے شروع کرنا سنت ہے،
سیدھی جانب سے شروع کرنا سنت ہے، یہ ویسے تو ایک یعنی کہ شرعی مسئلہ ہے کہ جیسے کھانا کھائیں تو دائیں ہاتھ سے، اور کسی کو کوئی شے دینی ہے تو دائیں ہاتھ سے، لینی ہے تو دائیں ہاتھ سے، لیکن اس کو یہ نہیں کہیں گے کہ دائیں طرف سے گلے ملنا سنت ہے، کیونکہ بطور خاص گلے ملنے کے اندر کوئی ایسی روایت یا حدیث نہیں ہے کہ ادھر سے ملیں، لیکن عام طور پہ ہمارے مسلمانوں میں طریقہ یہی رائج ہے کہ جب گلے ملتے ہیں تو دائیں طرف سے شروع کرتے ہیں۔ اور دوسری ایک اور بات ہے کہ شروع تو تب کیا جاتا ہے نا کہ جب شروع کے بعد کوئی اگلی چیز بھی ہو، تو دائیں طرف سے شروع کرنا تب ہوتا ہے کہ جب بائیں بھی ملنا ہو، دائیں بھی ملے پھر بائیں بھی ملے پھر دائیں بھی ملے۔ گلے ملنے کے اندر یہ ضروری نہیں ہوتا کہ تین مرتبہ ہی گلے ملا جائے، پہلے ادھر پھر ادھر پھر ادھر، ایک مرتبہ میں بھی ترکیب صحیح ہے، وہ بھی ٹھیک ہے، وہ بھی کافی ہوتا ہے۔ یہ میں اس لیے کہہ رہا ہوں کہ بعض جس آدمی سے بہت سے لوگ گلے ملے نا، اب اس سے ہر بندہ اگر ادھر 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 تین تین مرتبہ ملے گا تو سب سے ملنے کے بعد وہ بیچارہ اپنی کمر دبوا رہا ہوگا کسی سے، اور یہ لٹرلی ہوتا ہے۔ یہ خاص طور پہ جو امام مسجد ہوتے ہیں، جو خطیب ہوتے ہیں، تو جب وہ اپنے بیان سے اور عید سے فارغ ہوتے ہیں، اب اس کے بعد ہر بندہ آ کے جانا، پہلے دائیں پھر بائیں پھر دائیں، تین طرح مل رہا ہے، اور ملنے والے ہیں 300 نمازیوں نے ملاقات کی، اور ہر ایک نے تین مرتبہ گلے ملے، تو کتنی مرتبہ ہوا؟ 900 مرتبہ۔ تو 900 مرتبہ کے بعد تو میرے خیال میں وہ خطیب صاحب کو عید تو بھول جائے گی کہ یہ اس عید کا میں کیا کروں, وہ سارا دن کندھا ہی دباتا رہے گا اپنا. تو جہاں پر ایک مرتبہ سے ہی گزارا ہے تو وہاں ایک مرتبہ ہی ملنی چاہیے.
ماشاءاللہ. جی
اچھا یہ بتائیں کہ آپ لوگ اپنی عیدی کا کرتے کیا ہے؟
اچھی چیزیں خریدنے.
اچھی چیزیں کیا؟ مصلی تسبیح خریدتے ہیں. یعنی کہ کیا کرتے ہیں آپ؟
کھانے پینے کی چیزیں.
کھانے پینے کی اچھی چیزیں, ٹھیک ہے. چلے ماشاء اللہ. ایک چلے ادھر سے, یہ آپ جواب دے دیں پھر اس کا. جی
عیدی کے پیسے سنبھال کر رکھنا اور اپنے ڈبے میں ڈال دینا, باقی کے عیدوں میں جو پیسے ملیں گے وہ جمع ہو جائے گا تو ہم لوگ مدینے چلے جائیں گے.
ارے ماشاء اللہ بھائی ماشاء اللہ, کیا کمال ہی کر دیا. عیدی جمع کر کے رکھتے ہیں پھر اس میں مزید ایڈ ہوتی رہتی ہے تاکہ زیادہ ہو جائیں گے تو مدینے جائیں گے. سبحان اللہ, ماشاء اللہ ماشاء اللہ, اے ون کیا بات ہے, زبردست. یہ سب سے بہترین مصرف آپ نے بتایا ہے آخر میں, ماشاء اللہ اے ون سب سے اچھا. اب سوال یہ ہے کہ جب کوئی عیدی دے تو اسے یہ تو نہیں کہنا چاہیے کہ تھوڑی لگ رہی ہے, ویسے کیا کہنا چاہیے اسے؟
جزاک اللہ.
جزاک اللہ خیرا, اللہ تعالیٰ آپ کو اس کا اچھا بدلہ عطا فرمائے. اس کا ترجمہ ہوتا ہے اللہ تعالیٰ آپ کو اس کا اچھا بدلہ عطا فرمائے اور آپ کو مزید بھی دینے کی توفیق عطا فرمائے. یہ اس کا ترجمہ نہیں ہے, یہ ساتھ میں ویسے ایڈ ہو جائے گا. جی
آپ کا شکریہ.
آپ کا شکریہ یہ بھی بڑا اچھا لفظ ہے. آپ کا شکریہ, شکریہ, تھینک یو, یہ جتنے الفاظ ہیں حدیث مبارک میں فرمایا گیا کہ جو انسانوں کا شکریہ ادا نہ کرے وہ اللہ تعالیٰ کا بھی شکر ادا نہیں کر سکتا. تو جب بھی کسی کی طرف سے ہمیں کوئی نعمت یا فیور ملے, اچھی چیز ملے, تو اس کا شکریہ ادا کرنا چاہیے. تو جزاک اللہ, شکریہ, تھینک یو ویری مچ, یہ سارے الفاظ جو ہے یہ بولے جا سکتے ہیں. جی بڑا آپ.
اللہ کا شکر ادا کرنا چاہیے.
اللہ تعالیٰ کا شکر ادا کرنا چاہیے اور اللہ تعالیٰ نے جس بندے کے ذریعے وہ عیدی دی ہے اس کو کیا کہنا چاہیے؟
جزاک اللہ خیرا.
جزاک اللہ خیرا. چلے ماشاء اللہ. چلے آخری ایک آپ جواب دیں.
اللہ آپ کو جزائے خیر دے.
اللہ تعالیٰ آپ کو جزائے خیر دے, یہ ترجمہ کر دیں گے تو زیادہ ذرا واضح ہو جاتا ہے, تو یہ بڑا اچھا ہے. اچھا ویسے شکریہ جو ہے نا وہ ہر بات پہ یہ ادا کرتے رہنا چاہیے, یعنی کہ عیدی تو ایک ان میں سے چیز ہوگی نا کہ عیدی ہے تو اس کا شکریہ ادا کرتے ہیں. ویسے جیسے گھر کے اندر اگر پانی کا گلاس بھی کوئی دے نا تو اسے بھی کہہ دینا چاہیے جزاک اللہ خیرا, شکریہ. تو یہ شکریہ کہنا دو لفظ ایسے ہیں کہ جو یوں کہہ لیں کہ آپس کے تعلقات کو اچھا بناتے ہیں یا کسی بچے کے اچھے مینرز کو شو کرتے ہیں. ایک ہوتا ہے کہ کسی سے کوئی بھی شے ملی یا کسی نے کوئی فیور کی, ہمارے لیے دروازہ کھول دیا یا ہمیں چیئر چاہیے تو ہمارے آگے کسی نے چیئر رکھ دی, تو ایسا کچھ بھی ہو تو اسے کہنا شکریہ, جزاک اللہ خیرا. اور اگر ہم سے کوئی چھوٹی سی بھی غلطی ہو گئی, کسی کے آگے سے یک دم گزرے, کسی کو ہاتھ لگ گیا, تو سوری, معذرت, معاف کر دیجیے گا. یہ دو لفظ ایسے ہیں کہ جو بچہ بھی یہ دو لفظ اپنی زندگی میں شامل کر لے نا, ایک تو ہر اچھی بات پہ شکریہ ادا کرنا اور ایک کسی بھی چھوٹی بھی غلطی کے اوپر بھی سوری کر لینا, وہ ساری زندگی خوش بھی رہتا ہے اور لوگ بھی اسے بڑے خوش رہتے ہیں. یار یہ بچہ ماشاءاللہ بڑا سلجھا ہوا, شائستہ اور تربیت یافتہ بچہ ہے, اس کی بڑی اچھی تربیت ہے. تو شکریہ اور سوری یہ دو لفظ جو ہے یہ اپنی زندگی میں شامل کرنے چاہیے.
یار بچوں اور کرسمس مدرسہ کے ناظرین, آئیے بڑھتے ہیں اگلے سیگمنٹ کی جانب, اگلی ایکٹیویٹی کی جانب, اور اس ایکٹیویٹی کا نام ہے بھوجیں کیا ہے.
عید کے رنگ پیارے, عید کے رنگ.
یار بچوں اس ایکٹیویٹی میں ہوگا کیا یہ میں آپ کو بتاتا چلوں, یہاں پر آڈینس میں کچھ بچے موجود ہیں. اب آپ سے میں کوئی نمبر پوچھوں گا تو آپ نے بتانا ہوگا کہ یہ نمبر, جیسے آپ نے بولا دو نمبر, تو پھر میں مفتی صاحب کو اس حوالے سے کچھ ہنٹ دوں گا, مفتی صاحب نے اس باکس کے اندر جو ٹاپک ہے اس تک پہنچنا ہے.
کوشش کرتے ہیں.
نمبر سیون.
جی نمبر سیون. نمبر سیون میں जो टॉपिक है उसके लिए पहली हिंट ये है कि एक उड़ने वाला छोटा सा कीड़ा है जिसका जिक्र पुराने पाक में भी है।
उड़ने वाला छोटा सा कीड़ा जिसका जिक्र कुराने पाक में भी है। वैसे तो कुराने पाक में मक्खी का तस्किरा भी है, मच्छर का भी है और शहद की मक्खी का भी है, तीन चीजें।
अब दूसरी इंटू में ताकि आप एक्यूरेट थिंग तक पहुंच जाएं।
जी,
इससे हमें बहुत ही फायदेमंद चीज हासिल होती है।
इससे बहुत ही फायदेमंद चीज हासिल होती है। अभी मच्छर से तो नहीं होती, फिर मच्छर तो तरकीब ही खराब कर देता है, सारी रात हमारी जना वो नींद को जना आगे पीछे कर देता है। और मक्खी भी जना कोई इतनी लाइक नहीं की जाती ना, मक्खी भी आके काम खराब ही करती है। तो ले दे के फिर शहद की मक्खी रहेगी ना, तो शहद की मक्खी।
मुफ्ती साहब कह रहे हैं शहद की मक्खी, आप लोगों को क्या लगता है?
शहद की मक्खी।
शहद की मक्खी जी। चले बॉक्स खोल के देखते हैं कि आपका जवाब दुरुस्त है, मुफ्ती साहब का जवाब दुरुस्त है, सबने सेम ही आंसर दिया है। देखते हैं कि जवाब दुरुस्त है या नहीं। जी माशाल्लाह, शहद की मक्खी और जवाब मुफ्ती साहब और ऑडियंस सबका दुरुस्त है, माशाल्लाह। जी चले अब बढ़ते हैं अगले बॉक्स की जाने।
नंबर फोर।
जी नंबर फोर में है कि एक ऐसी सुन्नत जिसको अदा करने से आपस में मोहब्बत पैदा होती है।
वैसे तो तोहफा देना सुन्नत है और उससे भी आपस में मोहब्बत पैदा होती है। इसी तरह मुस्कुरा के मिलना जो है ये भी सुन्नत है, उससे भी आपस में मोहब्बत पैदा होती है। और किसी को खाना खिलाना ये भी सुन्नत है, इससे भी आपस में मोहब्बत पैदा होती है। और इसी तरह जो है मिलते हुए आमना सामना हो, मुलाकात हो तो सलाम कहना, इससे भी मोहब्बत पैदा होती है। तो ये सारी सुन्नतों की अदायगी से मोहब्बत पैदा होती है।
चले
और वैसे ये आखिरी वाले का चांस ज्यादा है कि जिसकी अदायगी से मोहब्बत पैदा होती है, यानी सलाम की सुन्नत।
मैं क्या करूँ, खोल दूँ या फिर आपको दूसरी हिंट दूँ? या फरमाए
हिंट दे ही दें।
चले इस सुन्नत को आम करने का भी हुक्म है।
इसमें भी वही चीज आ गई कि मुस्कुरा के मिलना जो है इसे भी आम करने का हुक्म है। मुसलमान के सामने मुस्कुराना सदका है। इसी तरह खाना खिलाना जो है इसका भी उसी हदीस के अंदर ही फरमाया गया है जिसके अंदर सलाम का फरमाया गया, उफ्शु सलामा व अतइमु तआमा, सलाम को आम करो और खाना खिलाया करो और नमाज पढ़ो जब रात को लोग सो रहे हों तो सलामती के साथ जन्नत में दाखिल हो जाओगे। तो वैसे ये है कि सलाम बतौर खास वो है कि जिसके लिए हदीस में लफ्ज है उफ्शु सलामा, सलाम को फैलाओ, सलाम को आम करो, तो सलाम।
जी मुफ्ती साहब कह रहे हैं सलाम। अब बढ़ते हैं और देखते हैं कि मुफ्ती साहब का जवाब दुरुस्त है या नहीं। जी नंबर 4, सलाम और माशाल्लाह मुफ्ती साहब का जवाब दुरुस्त है, माशाल्लाह। जी अब अगला बॉक्स
नंबर 3।
एक ऐसी पर्सनैलिटी है जो हमसे बहुत ज्यादा मोहब्बत करती है।
एक ऐसी पर्सनैलिटी जो हमसे बहुत ज्यादा मोहब्बत करती है। वैसे तो औलाद भी अपने माँ बाप से बड़ा प्यार करती है, ऐसा ही है ना, अपने माँ बाप से तो प्यार होता ही है ना। लेकिन मसला यह है कि औलाद पर्सनैलिटी नहीं होती, ठीक है। अच्छा, इसी तरह जो दादा दादी है, नाना नानी है, वो भी अपने पोतों पोतियों से, नवासे नवासियों से बड़ा प्यार करते हैं, ठीक है। तो वो भी हो सकते हैं, लेकिन उनसे जो ज्यादा होते हैं वो होते हैं माँ बाप। तो माँ और बाप जो है ये दोनों बच्चों से बड़ा प्यार करते हैं, और उसमें जो माँ होती है वो ज्यादा प्यार करती है, बाप से ज्यादा माँ जो है वो प्यार करती है। तो आई होप सो के माँ।
जी चले जी नंबर 3। जी माशाल्लाह माँ और जवाब दुरुस्त है, माशाल्लाह। जी अब अगला
नंबर 6।
एक कीड़ा है जिसको प्यारे आका सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम से एक ताल्लुक है।
ایک کیڑا کہ جس کو آقا کریم علیہ الصلوۃ والسلام سے تعلق ہے، چونکہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کا ذکر کیا گیا ہے تو وہ تو پھر اور چیز ہو جائے گی، ورنہ جیسے قرآن پاک میں حضرت سلیمان علیہ الصلوۃ والسلام کے ساتھ بھی ایک کیڑے کا تذکرہ ہے، اور وہ یہ تھا کہ سلیمان علیہ الصلوۃ والسلام ایک مرتبہ کسی وادی کے قریب پہنچے تو اس وادی کے اندر چیونٹیاں بہت زیادہ رہتی تھیں، تو جب آپ کا لشکر وہاں قریب آنے لگا تو جو چیونٹیوں کی ملکہ تھی، ان کی بادشاہ کہہ لیں، تو اس نے ساری چیونٹیوں سے کہا کہ سلیمان علیہ السلام کا لشکر آ رہا ہے تو ساری اپنے اپنے گھروں میں گھس جاؤ، بلوں کے اندر سوراخوں میں گھس جاؤ، کہیں ایسا نہ ہو کہ لا علمی کے اندر ان کا لشکر جو ہے نا تمہیں کچل دے. تو قرآن پاک میں ہے فتبسم ضاحکا من قولہا، حضرت سلیمان علیہ السلام نے چیونٹی کی آواز کو سنا تو مسکرا پڑے. اچھا اس سے کیا پتا چلا، ایک تو چیونٹی کو یہ پتا ہے کہ سلیمان علیہ السلام آ رہے ہیں، اور چیونٹی کی آواز آپ میں سے کبھی کسی نے سنی ہے؟ اور اگر یہاں رکھ کے سنے تو نہیں آئے گی نا. لیکن سلیمان علیہ السلام ابھی اس وادی سے بہت دور تھے، اور وہاں پر آپ نے اس چیونٹی کی آواز کو سنا بھی، سمجھا بھی، اور اس کے اوپر مسکرائے بھی. تو اس سے یہ پتا چلتا ہے کہ جو اللہ تعالیٰ کے نبی ہوتے نا، ان کی جو سننے کی اور دیکھنے کی جو طاقت ہوتی ہے وہ ساری مخلوق سے زیادہ ہوتی ہے، عام انسانوں سے بہت زیادہ ہوتی ہے. تو نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ جس کیڑے کا تذکرہ ملتا ہے تو وہ ہے مکڑی، کہ مکڑی جو تھی اس نے غار ثور کے دھانے پر، دروازے پر ہجرت کی رات جو ہے جالہ بن دیا تھا، جس کی وجہ سے کافروں نے کہا تھا کہ اگر محمد صلی اللہ علیہ وسلم یہاں جاتے تو یہ جالہ تو نہ ہوتا، یہاں پر جالہ تو ٹوٹ جاتا، تو جالہ یہاں پر موجود ہے، اس کا مطلب ہے کہ یہاں نہیں گئے. تو مکڑی، بھائی صاحب مکڑی،
ماشاءاللہ مفتی صاحب کہہ رہے ہیں مکڑی. اب دیکھتے ہیں کہ مکڑی جواب درست ہے یا نہیں. کھولتے ہیں 6 نمبر باکس. جی مکڑی، اور ماشاءاللہ جواب درست ہے، سبحان اللہ سبحان اللہ. جی
اچھا ایک سوال آپ سے ہے، اب یہ بتائیں کہ مکڑی کو عربی میں کیا کہتے ہیں؟ جی بڑھائیے.
عنکبوت.
عنکبوت، ماشاءاللہ جواب درست ہے،
سبحان اللہ.
عنکبوت کہتے ہیں عربی میں، اور اس نام پر قرآن پاک کی ایک سورت ہے جس کا نام ہے سورۃ العنکبوت. ماشاءاللہ A1 بھائی،
ماشاءاللہ. جی اب بتائیے کہ کون سا نمبر کھولا جائے. زہران بھائی
نمبر 2.
ایک ایسی عادت جو سامنے والے کا دل جیت لیتی ہے.
ایک ایسی عادت جو سامنے والے کا دل جیت لیتی ہے. کافی ساری عادتیں ہیں جو سامنے والے کا دل جیت لیتی ہیں، اور جو بہت یوں کہہ لیں کہ ذرا کم محنت والی عادت ہے، جس میں جو ہے نا وہ نہ پیسہ لگتا ہے اور نہ زور لگتا ہے، نہ پیسہ نہ زور. پیسے تو بندہ کسی کو پیسے بھی دے تو دل تو بندہ جیت ہی لیتا ہے اس کا، ٹھیک ہے. کسی کو کھانا کھلائے تو اس کا دل جیت لے گا، لیکن اس میں پیسہ لگتا ہے. تو وہ عادت کہ جس میں نہ پیسہ لگے اور نہ محنت کرنی پڑے، وہ ہے مسکرانا. تو مسکرانا جو ہے وہ ایک ایسی عادت ہے کہ جس سے بندہ سامنے والے کا دل جیت لیتا ہے.
ماشاءاللہ ماشاءاللہ. دیکھتے ہیں کہ مفتی صاحب کا جواب درست ہے نہیں. جی مسکرانا اور جواب
درست ہے،
ماشاءاللہ ماشاءاللہ. جی چلیں اب میری باری. چلیں ایک نمبر باکس کی میں آپ کو ہنٹ دینے جا رہا ہوں. ایک مبارک جگہ جہاں مسلمان بہت زیادہ جاتے ہیں.
ایک مبارک جگہ جہاں مسلمان بہت جگہ جاتے ہیں، مدینہ منورہ. مکہ بھی ہے، مدینہ بھی ہے، دونوں جگہ مسلمان بہت جاتے ہیں. اسی طرح مقدس جگہ جہاں بہت مسلمان جاتے ہیں، مسجد بھی ہے. مسلمان نماز پڑھنے مسجد جاتے ہیں تو وہاں بھی بہت سارے لوگ جاتے ہیں. اسی طرح اولیاء کرام کے جو مزارات ہوتے ہیں وہ بھی مقدس مقام ہے، مسلمان وہاں بھی بہت جاتے ہیں. تو یہ ساری چیزیں ہیں.
دوسری ہند ہے، وہاں ایک مبارک کنواں بھی ہے.
وہاں ایک مبارک کنواں بھی ہے. یہ نارمل چیزوں کے اندر تو پھر مکہ مکرمہ ہی ہے کہ جہاں پر کنواں ہے اور زمزم کا کنواں ہے.
سبحان اللہ سبحان اللہ. جی ایک نمبر, حرم شریف مکہ مکرمہ. جی ماشاء اللہ. اور مفتی صاحب کا جواب درست ہے. سبحان اللہ ماشاء اللہ ماشاء اللہ.
اب ایک سوال, یہ بتائیں کہ یہ جو زمزم کا کنواں ہے اس میں کتنا پانی ہے, کتنا پانی ہے اس میں؟ جی بیٹا آپ.
بے شمار.
بات ہی ختم کر دی. بے شمار. کوئی کتنا بے شمار, اتنا بے شمار, اتنا بے شمار, کتنا بے شمار؟
انگنت پانی ہے, یعنی کوئی گنتی نہیں لگا سکتا اتنا سارا پانی ہے.
گنتی کیسے کریں گے, ایک دو تین چار پانچ چھ سات, کیا؟
انگنت لیٹرز.
انگنت لیٹرز, ٹھیک ٹھیک.
گنی نہیں سکتا.
اس میں اتنا پانی ہے کہ آپ یہ دیکھ لیں کہ آب زمزم کا کنواں چشمہ جو ہے وہ کب شروع ہوا تھا, حضرت اسماعیل علیہ الصلوۃ والسلام جب چھوٹے سے بچے تھے, اور یہ بات ہے کوئی 4500 سال پہلے کی. 4500 سال پہلے کی, ٹھیک ہے. تب سے یہ پانی نکل رہا ہے اور ابھی تک نکل رہا ہے, اور پہلے تو ڈول سے نکالتے تھے اور اب کسے نکالتے ہیں, مشینوں سے, اور 24 گھنٹے ہیوی مشینیں چلتی ہیں. پوری دنیا میں مثال کے طور پہ 30 لاکھ حاجی حج کرنے جاتے ہیں, اور یہ 30 لاکھ لوگ جو ہے وہ واپسی کے اندر آب زمزم لے کے آتے ہیں, اور روزانہ لاکھوں لوگ عمرہ کرتے ہیں اور ہر عمرے والا آب زمزم لے کے آتا ہے. پھر جو ہے وہاں مسجد حرام شریف میں ہر وقت آب زمزم دستیاب ہے, مسجد نبوی شریف میں ہر وقت مل جاتا ہے, پھر یہ دکانوں پر بکنے کے لیے بھی موجود ہے, اور یہ سارا چلے جا رہا ہے اور آب زمزم ختم نہیں ہوا. اس کنویں میں اتنا پانی ہے. اس سے یہ پتہ چلتا ہے کہ اللہ تعالی چاہے تو کسی چھوٹی سی چیز کے اندر بھی اتنی برکت ڈال دے کہ وہ کبھی ختم ہی نہ ہو. اور دوسرا یہ پتہ چلتا ہے کہ اللہ تعالیٰ کے نبی حضرت اسماعیل علیہ الصلوۃ والسلام کے قدموں کی ایسی برکت تھی کہ ان کی ایڑیاں رگڑنے سے جو پانی چلنا شروع ہوا وہ پوری دنیا کو سیراب کر رہا ہے, تو حضرت اسماعیل علیہ الصلوۃ والسلام کے قدموں کا فیضان آج تک جاری ہے, قیامت تک جاری رہے گا. یہ ہے آب زمزم کا کنواں.
سبحان اللہ ماشاء اللہ جزاک اللہ مفتی صاحب. آئیے بڑھتے ہیں اگلے سیگمنٹ کی طرف, جس سیگمنٹ کا نام ہے کہانی سنیں اور یاد رکھیں.
عید کے رنگ پیارے, عید کے رنگ
پیارے بچے. اور کرسمس مدیشہ کے ناظرین, اب اس سیگمنٹ میں انشاءاللہ الکریم ہمیں مفتی صاحب انشاءاللہ ایک کہانی سنائیں گے, اور کہانی کے آخر میں جب کہانی ختم ہو جائے گی تب مفتی صاحب آپ سے کچھ سوالات بھی کریں گے, اور وہ سوالات ہوں گے کہانی سے ریلیٹڈ, یعنی آپ نے وہ کہانی میں سنے بھی ہوں گے سوالات کے جوابات. تو آپ نے کہانی کو سننا ہے غور سے تاکہ آپ ان سوالات کے جوابات آسانی سے دے پائیں. اور چلیں مفتی صاحب شروع کرتے ہیں.
جی جیسے آپ کا حکم. کہانی یوں ہے بیٹا, ایک بچہ تھا جس کا نام تھا زید. اس کے ابو بزنس کرتے تھے شہد کا. ایک مرتبہ وہ ایک باکس لے کے گھر پہ آئے, اور گھر پہ لا کے ایک اونچی جگہ پہ رکھ دیا, اور گھر میں کہہ دیا کہ اس باکس کو کچھ چھیڑے نہیں. اب زید کے دل میں تجسس پیدا ہوا کہ باکس ہے اور یہ پتہ نہیں کہ اس کے اندر کیا ہے. بچے کے اندر تجسس تو بہت ہوتا ہے, اور خصوصاً اس کے بارے میں کہ جسے منع کیا جائے, اس کے بارے میں زیادہ تجسس ہوتا ہے. اس نے کہا چلے بناتا ہوں, ذرا ترکیب بناتا ہوں اس کو چیک کرنے کی کہ ہے کیا اس کے اندر. اب زید کے ابو جو تھے وہ اپنے کسی کام میں لگ گئے. زید نے پکڑا ایک سٹول, سٹول رکھا, کھڑا ہوا اور بڑے مزے سے جو باکس کھولا کہ کوئی نکلے گا کیک پیسٹری, کوئی कोई लब्बे शीरी कोई मजे की चीज निकलेगी, तो वो ज्यादा ही मजे की चीज निकल आई। वो ज्यादा मजे की ये हुई कि वो जो बॉक्स था वो था शहद की मक्खियों का। अब वो शहद की मक्खियों का बॉक्स जब वो खुला और अंदर से वो बरामद हुई और कैद से रिहाई पाई, तो जिस मोहसिन ने वो बॉक्स खोला था उसने कहा पहले इसके तो चेहरे को बोसा दूं मैं। तो मक्खियों ने जो उसको फिर डंग मारा जैसे कि मक्खियों ने करना था, अब जैद चीखना चिल्लाना शुरू हुआ और धड़ाम से स्टूल से आया नीचे और जगह जगह सूज गया और सारा बुरा हाल। अब उसके वालिद साहब भागे भागे आए चीखे सुन के कि मौसूफ ने क्या कारनामा सर अंजाम दिया। आके देखा तो बॉक्स भी नीचे और बच्चा भी नीचे, ठीक है, और मक्खियां हवा के अंदर घूम रही हैं। उसने खैर जैसे तैसे मक्खियां भगाई, बच्चे को पकड़ा, अब चेहरा उसका ऐसा कि जैसे कुप्पा। तो उसने मार और उसका फिर कुछ कर करा के उसको जरा तकलीफ को आराम पहुंचाने की कोशिश की और फरमाया कि बेटा मैंने कहा था ना कि इस बॉक्स को नहीं छेड़ना, तुमने गलती की नाफरमानी की और उसका नतीजा ये निकला। और नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमान है कि जो माँ बाप का नाफरमान होगा वो जन्नत में नहीं जाएगा। ये है कहानी। मेरे साथ एक मरतबा बचपन में कुछ ऐसा ही हुआ था। मैं गया हुआ था अपनी नानी के घर पे, तो जो सबसे पिछला कमरा था ना उसमें मैं गया तो एक पर्दे के नीचे करके ना, यानी कवर के नीचे कुछ चीज रखी हुई थी, तो मैंने उसको हाथ लगाया ना तो मैंने कहा ये तो बेर हैं, छोटे छोटे बेर हैं ये। तो मैंने कहा चले जरा थोड़ा सा दोबारा चक्कर लगेगा ना तो बेर खाऊंगा मैं। तो जब एक दो घंटे गुजरे, घर वाले सारे इधर उधर हुए ना, तो मैंने कहा चलो बेर खाने चलते हैं। मैं गया, अब चूंकि मुझे था कि कोई आ ना जाए तो बेर जरा एक ही मरतबा ज्यादा खा लूं, तो मैंने मुट्ठी भरी और मैंने वो सारे के सारे मुंह में डाल लिए। ठीक है, जब मुंह में डाले तो पता चला कि वो तो लाल मिर्चें थी। जिसे मैं लाल बेर समझ रहा था वो लाल मिर्चें निकली। और फिर जो उसके बाद मैं हंसा, यानी कि फिर जो मेरी चीखें निकली, तो फिर आधे घंटे तक कुल्लियां कर करके फिर वो मिर्चों के असरात खत्म किए। तो ये होता है कि बाज़ औक़ात बंदा जरा इस तरह की तरकीब करता है ना तो उसके नतायज कुछ ऐसे बरामद होते हैं। अब इस कहानी के ऊपर सवालात, ठीक, पहला सवाल ये है कि जिस बच्चे का इस कहानी में जिक्र हुआ उसके अब्बू का नाम क्या है? हाँ जी, अब्बू का जैद के अब्बू का नाम जैद था। तो बेटा वालिद साहब का नाम तो चेंज करें। तो कहानी के अंदर जैद के अब्बू का नाम नहीं था बल्कि उस बच्चे का नाम था और वो था
जैद।
ठीक, अच्छा, अब अगला सवाल ये है कि वो जो जैद के अब्बू थे वो किस चीज का कारोबार करते थे?
हाँ तो कहें सिर्फ जी
जी
मक्खी
मक्खियां
बेचते मक्खी
शहद की मक्खियां बेचते थे। ये मैंने तोते परिंदे बेचने वाले तो सुने लेकिन कोई मक्खियां बेचता हो, वाह भाई वाह, ये तो इस्तिखराजो इस्तिम्बात है आपका। तो वो उसके वालिद साहब जो है वो शहद बेचते थे और शहद की तैयारी के लिए बाज़ औक़ात फार्म बनाए जाते हैं जिसमें मक्खियां पाली जाती हैं। उनके बॉक्सेस वगैरह होते हैं, उसमें रखा जाता है, वो मक्खियां घूम फिर के भी इस बॉक्स में आ जाती हैं। तो वो शहद का कारोबार करते थे, तो वो घर में फिर शहद लेके आए। कारोबार किसका था?
शहद का।
शहद का, और घर पे क्या लेके आए?
मक्खियां।
अरे भाई,
इसके
अरे कारोबार तो शहद का करते हैं ना, तो मक्खियाँ क्यों ले आए? अच्छा अच्छा, तो वो लेके आए शहद की मक्खियाँ, तो वो उसे तैयार करते ना, तो इसलिए लेके आए, ठीक। और लाके उन्होंने फिर चारपाई के नीचे छुपा दिया, ऐसा ही हुआ। फिर कहीं ऊंची जगह पे, अच्छा उन्होंने ऊंची जगह पे रख दिया। तो जैद के अंदर आइडिया पैदा हुआ ना कि कुछ नवीनता होनी चाहिए, उसने सोफा घसीटा और ला के वहां पे रख दिया। अच्छा हाँ, फिर
स्टूल।
अच्छा स्टूल, गुड, स्टूल था। तो सोफा लेके आता ना तो फिर गिरने वाला चांस ना होता ना, ठीक है। चले स्टूल ले आया वो, और स्टूल पे चढ़ के फिर उसका इरादा चेंज हो गया कि छोड़ो क्या,
हाँ
नहीं,
मैं डब्बा खोल के चेक किया।
अच्छा डब्बा खोल के चेक किया। उसने कहा कि जब शुरुआत की है तो आखिर तक पहुंचाएंगे, ठीक है। और कामयाब इंसान कौन होता है कि शुरू ना करे आखिर तक पहुंचा के छोड़े। अच्छा चले, तो उसने फिर उसे खोला और अंदर से जो शहद की कुप्पियां निकली और शहद ही शहद हो गया, और खुशी के मारे जैद का चेहरा सुर्ख, और शहद को देख के उसका खून ऐसा जोश मारा के सूज गया। क्या हुआ, चलो आप बता दो यार, अगर ऐसा नहीं हुआ तो फिर आप बताओ।
दाने पड़ गए और उसका खून वो उसे ठीक किया।
अरे नहीं, वो उससे डब्बे से क्या निकला,
शहद
शहद निकला, शहद की मक्खियाँ, मक्खियों ने उसको काटा
जी,
और उसने मक्खियों को काटा। एक तरफा ही हमला था सारा। अब एक इकलौता बच्चा, इतनी सारी मक्खियां, कैसे मुकाबला कर, एक एक करके आए ना, ये एक बच्चा है एक मक्खी आए, बनता भी है, कहां एक बच्चा और इधर से लश्कर, इट इज अनफेयर। अच्छा अब जो है मक्खियों ने उसको काटा और वो स्टूल से नीचे गिरा। तो उसके अब्बू ने उसको इतनी शाबाश दी, उसने कहा कैरी ऑन कैरी ऑन गुड बॉय। जी बेटा,
उनके अब्बू ने बोला कि
तुम्हारी हिम्मत को दाद देता हूँ, जीते रहो, जवान ऐसे ही करते हैं, जिंदगी में कभी हार नहीं माननी, मोहब्बत मुझे उन जवानों से है मक्खी के डब्बे पे जो डालते हैं कमन। फिर क्या कहा उसने?
उसके अब्बू ने उसे दवाई लगाकर ठीक करने की कोशिश की, शहद की मक्खियों को भगा के उसको ठीक करने की कोशिश,
और जैद ने कहा कि निमटूंगा तुमसे। बड़ा हो लेने दो मुझे। तो उसके अब्बू ने उसके फिर मरम वगैरह लगा के उसको समझाया और उसे बताया कि माँ बाप की नाफरमानी नहीं करते, क्योंकि जो माँ बाप की नाफरमानी करेगा उसे उसके लिए क्या वईद है,
वो जन्नत में नहीं जाएगा,
वो जन्नत में नहीं जाएगा। तो इससे सबक क्या मिला, पूरा पूरा सबक, चलिए आप,
हमें माँ बाप की नाफरमानी नहीं करनी चाहिए,
माँ बाप की नाफरमानी नहीं करनी चाहिए, और अपने आप को ज्यादा अकलमंद साबित करने की कोशिश भी
नहीं करनी चाहिए,
नहीं करनी चाहिए। जी
जज़ाकअल्लाह खैरा। जी प्यारे बच्चे और किस्मतीशा के नाज़रीन, आपने कहानी सुनी, कहानी के मुताबिक सबक भी सुना, और कुछ बच्चे से हुए सवालात और उन्होंने जवाब भी दिए। अब पढ़ते हैं अगले सेगमेंट की तरफ, अगली एक्टिविटी की तरफ, जिस एक्टिविटी का नाम है एक लफ्ज एक ख्याल।
ईद के रंग प्यारे ईद, ईद के रंग।
प्यारे बच्चों किस्मत के नाज़रीन, यहाँ पर हैं 6 एनवलप। कितने एनवलप हैं? 6 एनवलप हैं और हर एनवलप के पीछे 2 अल्फाज। कितने अल्फाज हैं?
2।
अब उस एनवलप में से जो नंबर निकलेगा, मतलब जो अल्फाज, जो लफ्ज निकलेगा, उसके बारे में हम पूछेंगे मुफ्ती साहब से एक ख्याल। उनका जो पहला ख्याल होगा वो हम उनसे जानने की कोशिश करेंगे, उससे हमें कुछ बहुत कुछ सीखने का भी मौका मिलेगा और हमें बहुत सारी नई नई बातें भी मालूम होंगी। चले अब यहाँ पर नंबर सेलेक्ट करवाते हैं। पहले इस तरफ से नंबर लेंगे, दूसरी बार इस तरफ से। चले अब पहले आप लोग नंबर दें। मैंने सफी भाई, चले 5 नंबर। जी 5 नंबर, और 5 नंबर के पीछे जो लफ्ज है वो है बहने। क्या है?
बहने।
जी मुफ्ती साहब,
बहने। बहने रहमत और बरकत होती है। एक बुजुर्ग ने फरमाया है कि जो शख्स ये चाहे कि उसके माल में बरकत हो तो उसे चाहिए कि अपनी बहनों पर वो खर्च किया करे, उन्हें कुछ खिलाता पिलाता रहे तो उसके माल में बरकत हो जाती।
माशाल्लाह जी। अब दूसरा नंबर आप लोग बताएं। रुकें 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 रुकें, आप बताएं सबसे आखिर में, सबसे आखिर में नंबर बताएं माइक में।
नंबर 2।
नंबर 2 सच्चाई।
सच्चाई तमाम नबियों की सुन्नत है और सच्चे आदमी को सब अच्छा समझते हैं।
जी चले अब अगला नंबर कौन बताए? चले चले ओके, सबसे आखिर में जो खड़े हैं। जी नंबर 4। जी नंबर 4 में है मुस्कुराहट।
मुस्कुराहट, या आप लोग बताओ ना कुछ। मुस्कुराना प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है। और
एक
मुस्कुराना अच्छी बात है,
एक अच्छी आदत है।
एक अच्छी सामने वाले के दिल में खुशी पैदा होती है। मुस्कुराहट सुन्नत है और मुस्कुराने से लोग करीब आते हैं। एक कहावत है कि जिसे मुस्कुराना नहीं आता उसे चाहिए कि अपनी दुकान ना खोले, क्योंकि जो मुस्कुराता नहीं है उसकी दुकान पे गाहक भी नहीं आता, और जो मुस्कुराता है उसकी दुकान पे बहुत से गाहक आते हैं। जी
प्यारे बच्चों और किस्मती के नाज़रीन, ये था हमारा सेगमेंट जिसका नाम था एक लफ्ज एक ख्याल। एक लफ्ज
एक ख्याल,
ये एक लफ्ज और एक ख्याल, ये हमारा सेगमेंट था। माशाल्लाह मुफ्ती साहब ने बहुत अच्छे अच्छे जवाब दिए। प्यारे बच्चों और किस्मत के नाज़रीन, आज के जो प्रोग्राम था बच्चों की ईद मुफ्ती कासिम साहब के साथ, माशाल्लाह यहाँ पर तो बहुत सारे बच्चों ने सवालात भी किए, सवालात के जवाब भी दिए, और यहाँ पर मुफ्ती साहब ने हमारी रहनुमाई भी फरमाई, इस्लाह भी फरमाई, और बहुत कुछ सीखने का मौका भी मिला। प्यारे बच्चों और किस्मत के नाज़रीन, उम्मीद है आपको भी ये प्रोग्राम पसंद आया होगा। आपने किड्स मदनी चैनल देखते रहना है। किड्स मदनी चैनल, किड्स मदनी चैनल हमारा मदनी चैनल, किड्स मदनी चैनल हमारा मदनी चैनल। इंशाअल्लाह उल करीम आपके लिए नए नए प्रोग्राम्स भी लेकर हाजिर होते रहेंगे। देखते रहिए किड्स मदनी चैनल। सल्लु अल हबीब सल्लल्लाहु अलैहि वसल्लम, सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम।
ईद के रंग प्यारे ईद, ईद के रंग, ईद के रंग प्यारे ईद, ईद के रंग, ईद के रंग।